आगे चलेंगे आयत नंबर 88 से 91। टॉपिक लिखिएगा, अल्लाह ताला ही सब की तरबियत करने वाला है। अल्लाहु ला इलाहा इल्ला हुआ, अल्लाह वो है जिसके सिवा कोई इलाह नहीं। लयजमअन्नकुम इला यौमिल क़ियामति ला रैब फी, वो तुम सब को इस क़ियामत के दिन जमा करेगा जिसके आने में कोई शुबा नहीं। वमन अस्तक़ मिनल्लाहि हदीसा, और अल्लाह की बात से बढ़कर सच्ची बात और किसकी हो सकती है। फ़मा लकुम फ़िल मुनाफ़िक़ीन, तुम्हें क्या हो गया कि मुनाफिकों में दो गिरोह हो रहे हो। इन्हें तो इनके अमाल की वजह से अल्लाह ताला ने उल्टा कर दिया, अब क्या तुम ये मंसूबे बना रहे हो कि अल्लाह के गुमराह किए हुओं को तुम राह रास्त पर ला खड़ा करो। जिसे अल्लाह राह भुला दे तो हरगिज़ आप इसके लिए कोई राह ना पाएंगे। इनकी तो चाहत ये है कि जिस तरह के काफिर वो हैं, तुम भी इन्हीं की तरह के कुफर करने लगो और फिर सब यकसां हो जाओ। बस जब तक ये इस्लाम की खातिर वतन न छोड़ें, इनमें से किसी को हकीकी दोस्त न बनाओ, फिर अगर ये मुंह फेर लें तो इनको पकड़ो और कत्ल करो जहां भी हाथ लग जाएं। खबरदार इनमें से किसी को अपना रफ़ीक और मददगार न समझ बैठना। क्या पता चला कि ऐसे लोग जो कि कहीं बाहर हों, ये हर आम लोगों की बात नहीं है, ये एक ख़ास हालात की बात है, इसलिए इसको बग़ैर किसी कॉन्टेक्स्ट के समझने से गलती भी लग जाती है। असल में आप लिख लीजिए इस हिस्से का एक सब टाइटल, इस्लाम की खारिजा पॉलिसी, बाहर के लोगों से कैसे ताल्लुकात। असल में इसमें मुख्तलिफ किस्म के शख्स हैं, हैं सारे मुनाफिक, बट सब के निफाक की वजह फ़र्क है। बड़ी मुश्किल आते हैं तर्जमे के अतबार से, बिलीव मी, लेकिन अगर समझ आ जाए तो इंजॉय बहुत करेंगे आप, और आपको पता चलेगा कि इस्लाम एक मुकम्मल ज़ाब्ता हयात है। 90, स्व इसके जो इस कौम से ताल्लुक़ रखते हो जिनसे तुम्हारा माहदा हो चुका है, या जो तुम्हारे पास इस हालत में आए कि तुमसे जंग करने से भी तंग दिल हैं और अपनी कौम से भी जंग करने में तंग दिल हैं, और अगर अल्लाह ताला चाहता तो इन्हें तुम पर मुसल्लत कर देता और तुमसे यकीनन जंग करते। बस अगर ये लोग तुमसे किनारा कशी इख्तियार कर लें और तुमसे लड़ाई ना करें और तुम्हारी जानिब सुलह का पैगाम डालें, तो अल्लाह ने तुम्हारे लिए इन पर कोई राह लड़ाई की नहीं रखी। इससे पता चलता है कि काम एक ही होता है, लेकिन पीछे असबाब मुख्तलिफ होने की वजह से हालात बदल जाते हैं। फिर 91 में फरमाया, तुम कुछ और भी लोगों को ऐसा पाओगे। देखिए, बराह रास्त ये नहीं कहा कि ये मुनाफिक हैं, इसमें अमल की बात नोट करें, तनकीद करते हुए भी इनडायरेक्ट रवैया अख्तियार कीजिए। तुम कुछ और लोगों को ऐसा भी पाओगे जिनकी बज़ाहर चाहत है कि तुमसे भी अमन में रहें और अपनी कौम से भी अमन में रहें, लेकिन जब कभी फितना अंगेज़ी की तरफ लाए जाते हैं तो उंधे मुँह इसमें डाल दिए जाते हैं। बस अगर ये लोग तुमसे किनारा कशी ना करें और यानी तुमसे सुलह का हिस्सा एक तरफ ना करें और अपने हाथ ना रोक लें, तो इन्हें पकड़ो और मारो जहाँ कहीं भी पाओ। यही वो लोग हैं जिन पर हमने तुम्हें ज़ाहिर हुज्जत फरमाई थी। असल में इस पूरे हिस्से में क्या था, खुलासा करके इसके अमल के नुक्ते नोट कर लीजिए, और वो क्या है कि मुसलमानों को तरीका सिखाया जा रहा है कि इर्द गिर्द रहने वाले लोगों के साथ कैसा मामला करो। आपने मैंने इसमें से अमल की बात क्या लेनी है, पहली बात है कि अल्लाह ताला की रहनुमाई पे चलिए। गाइडलाइन हमेशा ज़िंदगी गुजारने की अल्लाह ताला से लेनी है। मुनाफिकों को अपना दोस्त और मददगार नहीं बनाना, और सुलह की कैफियत रखिए। बुराइयां कमाने से इज्तनाब करना, दूसरों के काफिर होने की तमन्ना नहीं करनी, और हिजरत करने से बाज नहीं आना। अगर मौका बन जाए तो अल्लाह के लिए नापसंदीदा चीज़ों को छोड़ दीजिए, फितनों में भी नहीं कूदना। और सबसे बढ़के आज के दौर में इस्लाम के बारे में अपना मौकिफ यानी पॉइंट ऑफ व्यू मज़बूत कीजिए। अपनी दोस्तियों को चेक करें, क्या मेरी दोस्तियों की बुनियाद, मेरे ताल्लुकात की बुनियाद इस्लाम पे है। और सबसे खूबसूरत बात क्या सीखी कि गुनाहों को छोड़ने के लिए मरते दम तक कोशिश करनी है। अल्लाह ताला मुझे आपको इसकी तौफीक अता फरमाए। ये ना हो कि ज़िंदगी भर तो गुनाहों से बचते रहें लेकिन मौत के करीब गुनाहों में फंस चुके हों और अल्लाह ना करे कि उस हाल में मौत आ जाए। फिर इसके बाद आयत 92 से 96 में कुछ मज़ीद बातें। इस्लाम का बैनुल अक़वामी कानून, इंटरनेशनल लॉ ऑफ इस्लाम क्या है, आप देख रहे हैं। और मैं यहाँ फिर आपको थोड़ा सा पीछे ले चलूं कि सूरत निसा नबी सल्लम के उस दौर की है जब मदीना एक मजबूत रियासत के तौर पे बन रहा था। तो ये सारे लॉज हैं, जैसे आप कहिए कि जब पाकिस्तान बना था اس وقت جن چیزوں کو سامنے رکھنا تھا وہ یہ صورت نساء میں ہے. اسلام کا بین الاقوامی قانون کیا فرمایا؟ وما کان علی مومن ان یقتل مومن الا خطا, کسی مومن کو دوسرے مومن کا قتل کر دینا زیبا نہیں, یعنی جائز نہیں, مگر غلطی سے ہو جائے تو اور بات ہے, قتل خطا, ایکسیڈنٹلی کسی کا قتل ہو جائے تو اور بات ہے, ارادتاً مسلمان مسلمان کو قتل نہیں کرتا. جو شخص کسی مسلمان کو بغیر ارادے کے قتل کر دے, اس پر ایک مسلمان غلام کی گردن آزاد کرنا اور مقتول کے عزیزوں کو خون بہا پہنچانا ہے. ہاں یہ اور بات ہے کہ وہ لوگ بطور صدقہ معاف کر دیں, اور اگر مقتول تمہاری دشمن قوم کا ہو اور ہو وہ مسلمان, تو صرف ایک مومن غلام کی گردن آزاد کرانی لازمی ہے. آپ نہ جانے جلدی میں ان آیتوں کو کیا سمجھ رہے ہوں, مجھے تو پڑھاتے ہوئے ایسے محسوس ہو رہا ہے کہ اللہ سے زیادہ بیسٹ گائیڈ کوئی نہیں, بہترین حاکم ہے. اتنے خوبصورت لاز ہیں کہ اگر آج ہمارے اس ملک میں یہ ہوتے تو آج پاکستان بھی سپر پاور بن چکا ہوتا. اللہ کرے کہ آگے کے دور میں بن جائے. آج اسلام کو نافذ کیجئے, صرف یہ سورۃ نساء جا کر پارلیمنٹ ہاؤس میں سکھا دیجئے, کسی صدر, وزیر, مشیر, جس تک آپ پہنچتے ہیں ان کو ایڈوائز کیجئے کہ سورۃ نساء پڑھیں. جنہوں نے لاز بنانے ہوتے ہیں ملکوں کے, ان کو یہ صورتیں پڑھانے کی ضرورت ہے, اور اللہ تعالیٰ ہمیں اس میں ذریعہ بنا لے. پھر ایک اور شک ہے قانون کی, اگر مقتول اس قوم سے ہو تو تم میں اور ان میں عہد و پیمان ہے تو خون بہا لازم ہے جو اس کے کنبے والوں کو پہنچایا جائے, یا ایک مسلمان غلام آزاد کرنا بھی ضروری ہے. بس جو غلام نہ پائے اس کے ذمہ لگاتار 2 مہینے کے روزے ہیں اللہ تعالیٰ سے بخشوانے کے لیے, اور اللہ تعالیٰ بخوبی جاننے والا اور حکمت والا ہے. اور جو کوئی کسی مومن کو ارادتاً قتل کر ڈالے, اس کی سزا دوزخ ہے جس میں وہ ہمیشہ رہے گا. اس پر اللہ تعالیٰ کا غضب ہے, اسے اللہ تعالیٰ کی لعنت ہے, اور اس کے لیے بڑا عذاب تیار کر رکھا ہے. اے ایمان والو, جب تم اللہ کی راہ میں جا رہے ہو, یہاں ایک واقعہ ہے, تھوڑا سا انجوائے کیجئے, ریلیکس ہو کے. ایک صحابی کسی جگہ گئے, اللہ کے نبی نے ان کو بھیجا, یعنی ایک گروپ تھا مسلمانوں کا, تو وہ جھڑپیں چھوٹی چھوٹی ہوتی رہتی تھی. جب ان کو کہیں بھیجا گیا تو سامنے سے ایک شخص آئے, انہوں نے سمجھا کہ یہ کفر پہ ہیں. وہ مسلمان ہو چکا تھا شخص, اس نے جب مسلمانوں کو دیکھا تو کلمہ پڑھا. مسلمانوں میں سے کچھ صحابہ کو یہ غلطی لگ گئی کہ اس نے جان بچانے کے لیے کلمہ پڑھا, اپنے دل سے نہیں پڑھا. انہوں نے جلد بازی میں اس شخص کی جان لے لی. معاملہ نبی صلی اللہ علیہ وسلم تک گیا, اس صحابی کے گھر والے جو تھے وہ دیت لینے کے لیے آ گئے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے جب تحقیق کروائی تو آپ بہت ناراض ہوئے. عمل کی بات ابھی ہم پڑھیں گے, پہلے واقعہ پڑھ لیجئے. اے ایمان والو, جب تم اللہ کی راہ میں جا رہے ہو تو تحقیق کر لیا کرو, اور جو تم سے سلام علیک کرے تو تم اسے یہ نہ کہہ دو کہ تو ایمان والا نہیں. تم دنیا کی زندگی کے اسباب کی تلاش میں ہو تو اللہ کے پاس بہت سی غنیمتیں ہیں, پہلے تم بھی تو ایسے ہی تھے. اس کو ہائی لائٹ کریں. کبھی ججمنٹل نہ ہو, کبھی کسی کے گناہ کو دیکھ کر یا کسی کے حال حلیے کو دیکھ کر اس کو جہنمی اور گناہگار اور منافق نہ کہیں. سوچیں ہم کیا تھے قرآن سے پہلے. بہت سارے لوگ ایک یو ٹرن لیتے ہیں قرآن پڑھ کے, پچھلی زندگی کی باتوں پہ شرم آتی ہے. تو کیا ہوا اگر آج ان پہ وہ چیز ہے؟ آپ جو زیادہ سے زیادہ کر سکتے ہیں یہ کہ ان کو قرآن کی کلاس میں لے آئیں, قرآن خود بخود ان کو سکھا دے گا. آپ تنقید کر کے اور غصہ کر کے اور عجیب و غریب طریقے سے دعویٰ دے کر ان کو دین سے دور نہ کریں. تو اللہ تعالیٰ کہتے ہیں کبھی تم بھی تو ایسے ہی تھے, پھر اللہ تعالیٰ نے تم پر احسان کیا, بس تم ضرور تحقیق کر لیا کرو, تفتیش کر لیا کرو, بے شک اللہ تعالیٰ تمہارے اعمال سے باخبر ہے. اپنی جانوں اور مالوں سے اللہ کی راہ میں جہاد کرنے والے مومن اور بغیر عذر کے بیٹھ رہنے والے مومن برابر نہیں. اس کو ہائی لائٹ کریں, یہ سینسٹیو پارٹ ہے. دیکھیے, کرنے والے اور نہ کرنے والے برابر نہیں, کھانے والے اور نہ کھانے والے برابر نہیں. یہاں اصل میں ایک پیغام ہے. کچھ لوگ گھر بیٹھ کر کہتے ہیں ہم سب کچھ کر لیں گے اور جو کر سکتے ہیں وہ کریں گے. کچھ کہتے نہیں, گھر بیٹھ کر بھی کر سکتے ہیں لیکن ہم دور جا کر کرتے, ہم اس ماحول کا حصہ بنیں گے. میں صرف مثال کے لیے سمجھاتی ہوں کہ آپ سب یہاں آ کر بیٹھتے ہیں, آپ کو فائدہ ہوتا ہے؟ آپ میں سے کتنے لوگوں کو پتہ ہے کہ یہ چیز یا اس سے ملتی جلتی چیز آپ گھر سے بھی سن سکتے ہیں؟ पता है ना, इसके बावजूद आप यहाँ आते हैं, आपको ज़्यादा फ़ायदा होता कि नहीं? ये मुराद है। मन जद्दा वजदा, जो कोशिश करेगा पालेगा। आप यहाँ आकर मेरे साथ 2.5 आवर बैठते हैं। जो लोग वक्त पे आते हैं और उनको आना चाहिए, वो पहले आधा घंटा आकर सूरत मुल्किफ्स कर रहे हैं, दुआएं सीख रहे हैं डेली। आने और जाने में आधा आधा घंटा भी खुला खुला लगा लीजिए तो 1 घंटा ऐड होता है। आपका दर्जा घर बैठे वालों के कैसे बराबर हुआ? अल्हम्दुलिल्लाह, उनका अजर अल्लाह के पास है। कितने लोग जोहराबाद से आते हैं? अल्हम्दुलिल्लाह। कितने दूर से आते हैं इन 2 शहरों के अलावा? अल्हम्दुलिल्लाह। आप सब का अजर आपकी मेहनत और मशक्क़त के बराबर है। कुछ को दूसरे राइड देते हैं, कुछ ने अपनी राइड्स लगवाई हुई हैं। कितने लोग हैं जो रिक्शा किराए पे लगा कर आ रहे हैं, वैन रिक्शा? माशाल्लाह। यहाँ बाहर आती हूँ तो गाड़ी कोई नहीं होती, मुझे लगता है अंदर कोई होगा ही नहीं। एक तो हम ज़रा शुरू में आ जाते हैं, उस वक्त तक पहले दिन तो मैं घबरा गई। मैंने कहा कोई भी नहीं आया, अंदर आए तो माशाल्लाह हलचल थी। पता क्या चला? रिक्शों पे आए तो रिक्शे चले गए, वैन्स पे आए तो वैन्स चली गई। और जो गाड़ियाँ तो यहाँ मैंने 100% ही ड्राइवर्स के साथ देखी हैं। तो अगर ये हॉल, जितने लोग आप यहाँ बैठे हैं माशाल्लाह, अगर आप ये अमेरिका में होते, ख़ास तौर पे क्योंकि अमेरिका कनाडा में हर बंदा अपनी गाड़ी पे आता है, तो ये हॉल से 4 गुना बड़ा बाहर पार्किंग हॉल था। क्योंकि आप तो इतनी सी जगह ले रहे हैं, आपकी गाड़ी ने तो इतनी बड़ी जगह लेनी थी। वहाँ अमेरिका में मस्जिद है ना, यानी समझे कि जितना बड़ा हॉल है, इतनी बड़ी मस्जिद अगर है, इससे छोटी होती है, लेकिन इतनी भी हो तो इससे 4-5 गुना बाहर पार्किंग लॉट छोड़ते हैं। अब क्या आपको अजर नहीं मिल रहा होगा? आप जब यहाँ से उठ के जाते हैं ना, आप करोड़पति हो चुके होते हैं। आपको पता, घर जाके गिनिए गए एक एक लफ्ज़ की, 10-10 नेकियाँ, कल से 70 की ज़रब लग जानी है। रोज़ा रख के जो आप आएंगे ना, आज से 70 गुना ज़्यादा अजर है। आज जाकर आप सब ने अपनी दोस्तों को फ़ोन करने हैं कि देखो रोज़ा रख के हम और क्या कर सकते हैं। अब सारी बात की नज़र में सुनिए कि काम करने वाले, बैठने वाले और आने वाले बराबर नहीं हो सकते। आपका अजर घर से सुनने वालों के अजर से बहुत ज़्यादा होगा। देखिए, अगर घर से सुनना होता तो मैं भी एक सवाल करूं, मैं घर से सुना देती। कितनी एफर्ट, इतनी मजबूरी, इतनों को मुश्किल में क्यों डाला हुआ है? अपने घर से बैठती, मैं भी पढ़ती, आप अपने घरों में बैठे। आज का एक बहुत बड़ा ये डिलेमा है कि हर चीज़ के लिए निकलने को घर वाले पसंद करते हैं, हमारी दीन के लिए निकलने को कहते हैं ये बेकार काम है। तो अल्लाह ताला हमें इसका एहसास दिला दे और हम अपने घर वालों को खूब अच्छी तरह एहसास दिला दें कि जब हम बाकी चीज़ों के लिए निकल सकते हैं तो हमें इसके लिए भी इंशाल्लाह निकलना है। अब पढ़िएगा, अपनी जानों और मालों से अल्लाह की राह में जिहाद करने वाले मोमिन और बग़ैर उज़र के बैठ रहने वाले मोमिन बराबर नहीं। अपने मालों और अपनी जानों से जिहाद करने वालों को, बैठ रहने वालों पर अल्लाह ताला ने दर्जों में बहुत फजीलत दे रखी है। और यूँ तो अल्लाह ताला ने हर एक को खूबी और अच्छाई का वादा दिया है, लेकिन मुजाहिदीन को बैठ रहने वालों पर बहुत बड़े अजर की फजीलत दे रखी है, अपनी तरफ से मर्तबे की भी और बख्शिश की भी और रहमत की भी। और अल्लाह ताला बख्शिश करने वाला और रहम करने वाला है। पहले तो दुआ करती हूँ कि अल्लाह ये सारी रहमतें आप सब के नसीब में भी कर दे। क्या सीखा? अल्लाह की राह में माल और जान के साथ जिहाद करने वालों की फजीलत क्या है? नंबर एक, उनको रहमत मिलेगी। अल्लाह आप सब पे अपनी करोड़ों रहमतें भर दे। और जो कदर हम आपकी कर सकते हैं, अल्लाह ताला इससे बहुत बढ़कर आपकी कदर अफजाई करे, और वो करेगा। अल्लाह ताला कभी किसी का कदर ज़ाया नहीं करता, याद रखिए। दूसरी चीज़, दर्जात की बुलंदी। आपको पता है कि जन्नत के 100 दर्जे हैं, पता है सबको? आपने कौन सा लेना? जन्नतुल फिरदौस, जिसकी छत रहमान का अर्श है। तो थोड़ी तो एफर्ट करनी पड़ेगी। घर बैठे हुए हैं, पंखा झल रहे हैं और आराम फरमा रहे हैं और कह रहे हैं जन्नतुल फिरदौस मिल जाए, अल्लाह दे दे तो दे दे। लेकिन दुनिया में देखिए, जितना गुड़ उतना मीठा, जितने पैसे डालते जाए उतनी अच्छी चीज़ आती है। तो अब इस रमज़ान में खूब नेकियां डालनी हैं ताकि हमें अच्छे से अच्छे दर्जे मिले। और तीसरी चीज़ क्या है? बख्शिश के वादे हैं। क्या सीखा इस रुकू से? नोट कीजिएगा पॉइंट संभल के। पहली बात है कि अल्लाह की राह में जान और माल से जिहाद करना है। बोले इंशाल्लाह, फिर बोले
इंशाल्लाह,
अल्हम्दुलिल्लाह। दूसरी बात हमने इसमें सीखी, कत्ले नाहक से बचना है। अगली बात क्या सीखी? तौबा करनी है, दोस्त और दुश्मन में तमीज़ करनी है, इंसानों के बारे में बिला तहकीक किसी नतीजे पर नहीं पहुंच जाना। हम वैसे औरतें घर बैठी बड़े नतायज दे रही होती, मुझे पहले ही पता है उसके दिल में क्या है। वो तो मुझे घूर रही थी तो मुझे पता चल गया कि वो नज़र लगा रही है मुझे। यानी हम अंदर की बातें भी लोगों की जानने लगते हैं। बहरहाल, और सबसे बड़ी बात जो आपने क्या मैंने सीखी है, बग़ैर किसी उज़र के अल्लाह का काम छोड़कर घर नहीं बैठना। अब आप कहेंगे हमारे बड़े उज़र हैं, तो फिर अल्लाह आपके उज़र को इंशाल्लाह कबूल कर ले और अल्लाह ताला आपको मुझे इस रास्ते में खपा दे। आगे चलते हैं, बहुत ही खूबसूरत नुक्ता है और वो क्या है, आयत 97 से 100। गुनाहों पर मजबूर होने से बेहतर है कि हिजरत कर जाओ। क्लाइमेक्स है सूरत निसा का, बिलीव मी। आइए पढ़ते हैं, क्योंकि हिजरत की बात आती है तो वैसे ही दिल खुश हो जाता है। कैसे? वमई जो हाजिर फ़ी सबीलिल्लाह यजिद फ़िल अर्दि मुरागमन कसीरन वसा। जो कोई अल्लाह के रास्ते में हिजरत करेगा, पहले तो दुआ करे कि अल्लाह ताला आपको मुझे इसकी तौफीक दे दे। जितना ज़्यादा आप और मैं अल्लाह के रास्ते में अपनी मनपसंद चीज़ों, अपनी जगहों को, अपने वर्क को, अपनी स्किल्स को, घरों को छोड़ेंगे, अल्लाह ताला उतना ज़्यादा आपसे मुझसे राज़ी हो जाएगा। इन्नल लज़ीना तवफ़ाहुमुल मलाइकतु, जो लोग अपने नफ्स पर जुल्म कर रहे थे, इनकी रूहें जब इन फरिश्ते कब्ज़ करते हैं, ये मौत का फरिश्ता आया हुआ, ज़रा सा नोट कीजिएगा, क्या कहते हैं, तो पूछते हैं तुम किस हाल में थे, ये जवाब देते हैं हम अपनी जगह कमज़ोर और मغلوب थे। अक्सर लोगों का यही ख्याल होता है। फरिश्ते कहते हैं कि अल्लाह की ज़मीन कुशादा न थी कि तुम हिजरत कर जाते। यही लोग हैं जिनका ठिकाना दोज़ख़ है और वो पहुँचने की बहुत बुरी जगह है। मगर वो मर्द, औरतें और बच्चे जो बेबस हैं, जिनका कोई चाराकार नहीं और ना जिनको रास्ते का इल्म है, बहुत मुमकिन है कि अल्लाह इनसे दरगुजर करे। अल्लाह ताला दरगुजर करने वाला और माफ़ करने वाला है। क्या पता चला कि जो मजबूरियों में रोक दिए जाते हैं, अल्लाह ताला उनके हालात को तो जानता है। इसके अलावा आयत 100, जो कोई अल्लाह की राह में वतन छोड़ेगा, वो ज़मीन में बहुत सी क़याम की जगह भी पाएगा और कुशादगी भी। और जो कोई अपने घर से अल्लाह ताला और उसके रसूल की तरफ निकल खड़ा हुआ, फिर इसे मौत ने आ पकड़ा, तो भी यकीनन इसका अजर अल्लाह ताला के ज़िम्मे हो गया और अल्लाह ताला बड़ा बख्शने वाला मेहरबान है। वमई युहाजिर फ़ी सबीलिल्लाह, याद रखिए कि हिजरत और तन्हाई साथ साथ चलते हैं। इंसान अपने लोगों में, अपने जैसी चीज़ों में, अपने घर में बड़ा कम्फर्ट जोन फील करता है, आसानी महसूस होती है। अब कहीं से हो के आए, घर के अंदर आए, एकदम रिलैक्सेशन, और घर छोड़ना पड़े, जगह छोड़नी पड़े, लोग छोड़ने पड़े। इवन आप देखिए शादी के बाद लड़कियों को कितना कुछ मिलता है, लेकिन फिर भी आखिरी दिन रो रही होती है। पहले खूब तैयारियां करती हैं, शॉपिंग वॉपिंग, और आखिरी दिन रोती हैं। अब तो वो भी नहीं रोने देते कि मेकअप ख़राब हो जाएगा, 30-40 हज़ार रुपये का नुकसान होगा, हाँ। लेकिन बंदे को अपनी प्यारी चीज़ें छोड़नी मुश्किल होती हैं। यही बात इधर अल्लाह ने बता दी कि अगर तुम अल्लाह के साथ अपने दावे को सच्चा साबित करना पड़ते हो, तो अमल की बातें नोट कीजिएगा। नंबर एक, अल्लाह की राह में हिजरत कीजिए। और मुहाजिर कौन है? अल मुहाजिरु, मुहाजिर वो है, मा हाजरा मन अल्लाह, मुहाजिर वो है जो हर उस चीज़ को छोड़ दे जिससे अल्लाह ने रोक दिया। कुछ आदतों से हिजरत कीजिए, कुछ कपड़ों से हिजरत कीजिए, कुछ खानों से हिजरत कीजिए, कोई स्टाइल्स हैं वो नहीं अल्लाह को अच्छे लगते, उसको छोड़िए, ताकि अल्लाह को पता चले कि आप कुरान पढ़ रहे हैं। आज ही के पारे में आगे एक बात आने वाली है इंशाल्लाह, उसके बाद हमने अपना एक बहुत पसंदीदा अमल भी छोड़ देना, वो क्या है जहाँ आती है फिर देख लेते हैं। है इरादे अल्लाह के लिए कुछ छोड़ने के? क्या छोड़ सकते? कितने लोग हैं जिनका दिल कर रहा है इस वक्त कि अल्लाह कुछ कहे और हम छोड़ दें? अल्हम्दुलिल्लाह, अल्लाह आपके जज्बे और ज़्यादा बुलंद करे। तो क्या सीखा? अल्लाह की राह में हिजरत करना है इंशाल्लाह, और नफ्स पे जुल्म नहीं करना। अल्लाह ताला आपको मुझे इसकी तौफीक अता फरमाए। इसके बाद आगे हम क्या देखेंगे, आयत 101 से 104, दारुस्सलाम में जमा हो जाओ। मदीना उस दौर में एक दारुस्सलाम बन चुका था। ज़रा सा समझ लीजिए, बहुत ही सेंसिटिव इशू है। देखिए कि मुस्लिम यूनिटी, उसके बाद मिलता क्या है, مسلمانوں کو استحکام ملتا ہے. یہ خاص طور پہ دین کا کام کرنے کے طریقے کے ناطے سے بھی سمجھ لیجئے. دیکھیے آپ اور میں یہاں یہ چھوٹا سا کام کر رہے ہیں, اللہ اس کو بڑا بنا دے. کتنے لوگوں کی ایفرٹس لگیں تو کام ہوا نا. اب میں آپ کو مثال دیتی ہوں کہ اس وقت جتنے پنک سکارف میں آپ کو انصار اللہ دکھ رہے ہیں, کچھ تھوڑے سے ڈفرینٹ کلر میں بھی ہیں, یہ سب ملے تو ہم ایک بڑا کام کرنے کے لیے قابل ہوئے. کیا پتہ چلا, سارے ریسورسز اس ہال میں لگ گئے. ٹھیک ہے, اس دورہ قرآن کو اچھے طریقے سے پروموٹ کرنے, سیکھنے سکھانے, تربیت کے لیے بہت سارے لوگوں نے اپنے دورہ قرآن چھوڑ دیے. ایسا ہے نا, جو بات میرے تک پہنچی, آپ کو لگتا ہے کیا اس کا اجر نہیں ملے گا ان کو؟ یہ ہے میں یو حاضر من حاضر اللہ. اسلام کی قوت بننے کے لیے بعض دفعہ ریسورسز کو جمع کرنا پڑتا ہے. اب میں صرف سمجھانے کے لیے بات کر رہی ہوں, شاید ہمارے کچھ ایسے ساتھی جو دنیا بھر میں دین کے لیے کوششیں کرنے کو تیار ہیں لیکن ان کو یہ سبق نہیں سمجھ آ رہا کہ ریسورسز کو ایک جگہ جمع کر کے خیر جو ملتی ہے نا, وہ ریسورسز کو تھوڑا تھوڑا کرنے میں نہیں ملتی. مثلا یہ بڑا ہال نہ لیا جاتا, آپ سب کو بلایا تو جاتا لیکن کسی گھر میں 6-7 کمروں میں آپ کو بٹھا دیا جاتا, آپ اتنا فائدہ اٹھا سکتے؟ نہیں اٹھا سکتے. اور ایسی جگہ پہ آپ کو بٹھایا جاتا جہاں آپ پرسکون ہو کر نہ بیٹھتے. بالکل اسی طرح نیکی کے کام کے لیے ایک اگر آپ کو پلیٹ فارم, ایک انسٹیٹیوٹ مہیا کیا جائے, اگر اللہ کے حکم سے آ کے اپنا حصہ وہ مٹھی بھر کھجوریں ڈال دیجئے, 100 اونٹ 9 دفعہ دینے ہیں, 900 اونٹ ڈال دیجئے تاکہ اسلام کی اسٹرینتھن ہو. یہ جو آیتیں ہم پڑھنے لگے ہیں اس کا یہی سنیریو ہے. جب مسلمان مکہ سے مدینہ آ کر تھوڑے سے اسٹیبلش ہو گئے, یہ جنگوں کا سلسلہ شروع ہوا, خاص طور پہ غزوہ خندق کے بعد مسلمانوں کو استحکام ہوا. اب اللہ کے نبی کی خواہش کیا تھی کہ جتنے مسلمان ادھر ادھر بیٹھے ہوئے ہیں, جس میں سب سے زیادہ مکہ میں تھے, وہ ہجرت نہیں کر کے آئے تھے, کیونکہ کسی کا گھر ہوگا تو کسی کا کاروبار ہوگا, ہجرت کے راستے کی رکاوٹیں, کبھی حب جاہ ہوتی ہے, کہیں حب مال ہوتی ہے, کچھ مجبوریوں کی آڑ تھی, وہیں بیٹھ گئے. اب کیا ہوا, اگر وہ مکہ سے ہجرت کر کے مدینہ میں آتے تو ان کا مال بھی ساتھ آتا نا, ان کی سکلز بھی آتی, کس کو فائدہ ہوتا؟ اسلام کو فائدہ ہوتا. ایک طرف اسلام کو فائدہ ہوتا, دوسری طرف اب ان کے اینگل میں دیکھیے, وہ مدینہ میں رہتے تو مور سیکیور ہوتے نا, اسلام کا ماحول بنتا, اسلام کے مطابق عمل کرنا آسان تھا. وہ اس کے برعکس مکہ میں تھے جو دار الکفر تھا, دار الحرب تھا, تو ان کو اپنا ایمان بچانا مشکل تھا. ایسے وقت کی آیتیں ہیں کہ کیوں مشکل میں پڑے ہو, آ کے مل جاؤ, تم مین سٹریم لائن میں کیوں نہیں ملتے؟ تم اپنی 1.5 inch کی چھوٹی سی مسجد بنا کر سوچتے ہو کہ میں نے تو دین کا ہی کام کرنا ہے, جو جب جس کا کروں, تو ریسورسز کو جمع کرنا. یقین کیجئے سب سے بڑا درد سر آج کے دور میں یہ ہے کہ تربیت کے ساتھ, اچھی پلاننگ کے ساتھ دین کا کام کیا جائے. بعض دفعہ دین کی طرف بلانے والے ہی دین سے دور کرنے والے بن جاتے ہیں. تو یہ جو ٹاپک آپ کو دیا جا رہا ہے کہ دار السلام میں جمع ہو جاؤ, یونٹی کی بات تھی کہ اپنے ریسورسز مین کام پہ لگاؤ اور اس کے اندر لے کر چلو. اسی کے بیچ میں اب نمازوں کا اور کچھ صلاۃ الخوف کا حکم آ رہا ہے 101. جب تم سفر پر جا رہے ہو اور تم پر نمازوں کے قصر کرنے میں کوئی گناہ نہیں, اگر تمہیں ڈر ہو کہ کافر تمہیں ستائیں گے, یقیناً کفار تمہارے کھلے دشمن ہیں, جب تم ان میں ہو اور ان کے لیے نماز کھڑی کرو تو چاہیے کہ ان کی ایک جماعت تمہارے ساتھ اپنے ہتھیار لیے کھڑی ہو, پھر جب یہ سجدہ کر چکے تو یہ ہٹ کر تمہارے پیچھے آ جائیں, اور وہ دوسری جماعت جس نے نماز نہیں پڑھی وہ آ جائے اور آپ کے ساتھ نماز ادا کرے اور اپنا بچاؤ اور اپنے ہتھیار لیے رکھیں. کافر چاہتے ہیں کہ کسی طرح تم اپنے ہتھیاروں اور اپنے سامان سے بے خبر ہو جاؤ تو وہ تم پر اچانک دھاوا بول دیں. ہاں, اپنے ہتھیار اتار رکھنے میں اس وقت تم پر کوئی گناہ نہیں, جبکہ تکلیف ہو یا بارش کی وجہ سے یا سبب بسبب بیمار ہو جانے کے, اور اپنے بچاؤ کی چیزیں ساتھ لیے رہو. یقیناً اللہ تعالیٰ نے منکروں کے لیے ذلت کی مار تیار کر رکھی ہے. پھر جب تم نماز ادا کر چکو تو اٹھتے بیٹھتے اور لیٹے اللہ کا ذکر کرتے رہو, اور جب اطمینان پاؤ تو نماز قائم کرو. یقیناً نماز مومنوں پر مقررہ وقتوں پر فرض ہے. ان لوگوں کا پیچھا کرنے سے ہارے دل ہو کر بیٹھنا رہو, اگر تمہیں بے آرامی ہوئی تو انہیں بھی تمہاری طرح بے آرامی ہوتی ہے. اور تم اللہ سے وہ امید رکھتے ہو جو امید ان کو نہیں، اور اللہ تعالیٰ دانا اور حکیم ہے۔ سبحان اللہ، کیا بات آپ نے سنی ہے، سمجھ آئی ہے؟ ایک جنگ کا موقع تھا، نبی صلی اللہ علیہ وسلم کے ساتھ صحابہ کرام محاذ پہ تھے، اتنے میں نماز کا وقت آ گیا۔ آپ نوٹ کیجئے کہ صحابہ کرام میدان جنگ میں بھی نماز کی اس طرح حفاظت کرتے تھے، معذرت کے ساتھ، جتنی حفاظت ہم شادی ہال میں بیٹھ کے بھی نہیں کرتے۔ پڑھ لیں گے، وضو نہیں ہے، اب ان کپڑوں میں کون پڑے، اور ابھی یہ نہ کریں وہ نہ کریں، اور نقصان کیا ہوتا ہے؟ ہمارے کتنے لوگوں کی مغرب صرف شادی حالوں میں چلی جاتی ہے، اثر بازاروں کی زینت ہے، شاپنگ کرنے گئے ہوتے ہیں۔ نماز جماعت سے اور میدان جنگ میں، طریقہ سیکھ لیا آپ نے صلاۃ الخوف کا، تو پھر بتائیے عام طور پہ نماز جماعت سے پڑھنے کا کیا حکم ہوگا؟ کیا ہم نے کبھی اس اینگل سے اس نماز کو اپنے لیے اہم سمجھے؟ تو عمل کی باتیں نوٹ کیجئے گا کہ ہم اس حصے سے کیا سیکھتے ہیں۔ اللہ کی یاد کے لیے نماز قائم کیجئے، اقم الصلاۃ لذکری۔ دوسری بات ہے، ہر قسم کے حالات، چاہے آپ بازار میں، شادی ہال میں، بچوں میں گھرے میں، نماز کا وقت آ جائے تو پھر آپ اس کو چھوڑ نہیں سکتے۔ پھر اگلی بات، کھڑے بیٹھے لیٹے ہر حال میں اللہ کو یاد کیجئے، پابندی کے ساتھ نماز ادا کرنی ہے، دشمن کا پیچھا کرنے میں کمزوری نہیں دکھانی، اور اللہ تعالیٰ سے امیدیں رکھنی ہے، اور دشمن کے مقابلے میں کمزوری نہیں دکھانی اور نا امید نہیں ہونا۔ نیت کرتے ہیں پابندی کے ساتھ نماز پڑھنے کی؟ انشاءاللہ اس پورے رمضان میں، خاص طور پہ آج سے ہی عمل کرتے ہوئے، ہم نے نمازوں کو وقت پہ پڑھنا ہے، اور نمازوں کو آنکھوں کی ٹھنڈک بنانا ہے۔ اللہ تعالیٰ ہمیں اس کی توفیق عطا فرما دے۔ اس کے بعد اگلے حصے میں ہم کیا پڑھیں گے؟ آیت 105 سے 112، 105 سے 112، ٹاپک لکھے گا بیدار رہو اور تیار رہو۔ اِنَّا أَنزَلْنَا إِلَيْكَ الْكِتَابَ بِالْحَقِّ لِتَحْكُمَ بَيْنَ النَّاسِ بِمَا أَرَاكَ اللَّهُ۔ یقیناً ہم نے آپ کی طرف حق کے ساتھ اپنی کتاب نازل فرمائی ہے، تاکہ آپ لوگوں میں اس چیز کے مطابق فیصلہ کریں جس سے اللہ تعالیٰ نے آپ کو شناسا کیا ہے، اور خیانت کرنے والوں کے حمایتی نہ بنو، اور اللہ تعالیٰ سے بخشش مانگو، بے شک اللہ تعالیٰ بخشش کرنے والا مہربانی کرنے والا ہے، اور ان کی طرف سے جھگڑا نہ کرو جو خود اپنی ہی خیانت کرتے ہیں، یقیناً دغاباز گناہگار اللہ تعالیٰ کو اچھا نہیں لگتا۔ وہ لوگوں سے چھپ جاتے ہیں لیکن اللہ تعالیٰ سے چھپ نہیں سکتے، وہ راتوں کے وقت جب کہ اللہ کی ناپسندیدہ باتوں کے خفیہ مشورے کرتے ہیں، اس وقت بھی اللہ ان کے پاس ہوتا ہے اور ان کے تمام اعمال کو گھیرے ہوئے ہوتا ہے۔ ہاں تو یہ تم لوگ کہ دنیا میں تم نے ان کی حمایت کی، لیکن اللہ تعالیٰ کے سامنے قیامت کے دن ان کی حمایت کون کرے گا، اور کون ہے جو ان کا وکیل بن کر کھڑا ہو سکے گا؟ جو شخص کوئی برائی کرے گا یا اپنی جان پر ظلم کرے، پھر اللہ سے استغفار کرے، تو اللہ تعالیٰ کو بخشنے والا، مہربانی کرنے والا پائے گا، اور جو گناہ کرتا ہے اس کا بوجھ اسی پر ہے، اللہ تعالیٰ بخوبی جاننے والا ہے۔ اور جو شخص کوئی گناہ یا خطا کرے کسی بے گناہ کے ذمے، پھر اس کو تھوپ دے، اس نے بڑا بہتان اٹھایا اور کھلا گناہ کیا۔ یہاں اور اس سے آگے اگلے بھی حصے میں ہم دیکھیں گے ایک خاص واقعہ ہے، چند لفظوں میں دہرا دیتی ہوں تاکہ آپ سمجھ لیجئے۔ نبی صلی اللہ علیہ وسلم کی زندگی میں ایک ایسا واقعہ پیش آیا، ایک مقدمہ کہہ لیجئے، کیس تھا کہ ایک شخص نے چوری کی، اور چوری کا جو سامان تھا وہ کسی غیر مسلم کے گھر پہ رکھوا دیا۔ چلاک بنا، ہوشیار تھا، سوچا کہ چند دن کے اندر معاملہ ٹھنڈا ہو جائے گا، اور اگر تحقیق ہوئی تو اس کے گھر سے وہ سامان نکل آئے گا تو میں بچ جاؤں گا، یہ پکڑا جائے گا، یعنی بے گناہ پہ الزام ڈال دیا۔ وہی ہوا، جس کی چوری ہوئی وہ معاملہ نبی صلی اللہ علیہ وسلم تک لے آئے۔ نبی صلی اللہ علیہ وسلم نے جب اس معاملے کی تحقیقات کی تو ظاہری بات ہے کہ چوری شدہ چیز جو تھی وہ جس کے گھر سے نکلی، آپ کو غیب تب پتہ چلتا تھا جب اللہ بتاتے تھے۔ کتنا پتہ چلتا تھا؟ جتنا اللہ تعالیٰ بتا دیتے تھے۔ یہی ہوا، قریب تھا کہ ایک بے گناہ کے اوپر سزا کا حکم جاری ہو جاتا۔ یہاں تک بات ہوئی۔ جو سب سے بڑا ظلم ہوا وہ ہم سب کے لیے بہت ہی قابل تقلید ہے۔ جس شخص نے چوری کی تھی نا، اس کی قوم، جس کو آپ برادری کہہ لیں، خاندان کہہ لیں، اور کیا کیا کہتے ہیں، رشتہ دار، ان کو پتہ تھا کہ اس شخص نے چوری کی ہے، پتہ تھا یہ چور ہے، لیکن خاندان کی بنیاد پہ، برادری کی بات پہ انہوں نے اس کی حمایت کی اور بات اس پہ ڈال دی۔ یہ ہے ساری بات اس حصے میں کہ برادری کے نام پہ، خاندان کے نام پہ غلط حمایت مت کرو۔ جیسے مثلا آپ دیکھیے ہمارے ہاں ووٹ کس کو دیتے ہیں، کل کوئی بات کر رہا تھا کہ ووٹ تو صرف برادریوں کے نام پہ ملتے ہیں، 1,000 روپے کا ووٹ، اللہ اکبر کبیرہ، کتنے ووٹ خرید کے آ جائیں گے؟ اس ملک کا حال کب بدلے گا جب ووٹ برادری پہ نہیں۔ اور دوسری طرف لوگ کہتے ہیں جی مسجدیں تو برادریوں کی ہیں، ان کی برادری کی مسجد، ان کی برادری۔ مجھے بتائیے اس ملک کے حالات کہاں سدھرنے ہیں؟ کرتے ہیں ایک نیت اگلے الیکشنز کے لیے، ووٹ برادری کی بنیاد پہ نہیں دینے۔ کس کی بنیاد پہ دینے ہیں؟ حق کی بنیاد پہ دینے ہیں، اللہ والے کو ووٹ دینے ہیں جو اس ملک کے ساتھ سیریس ہوگا، سنسیئر ہوگا۔ اور اگر ہم صرف اس بات پہ عمل کرنے کے لیے ابھی اپنے رشتے ناطوں پہ اس بات کو لے آئیں تو بات کافی ہوگی۔ پھر آپ دیکھیے کہ اس میں ہم نے 109 میں بحث کی بات سیکھی ہے۔ بحث کرنا اچھا دین نہیں ہے، اعلیٰ اخلاق بھی نہیں ہے، شخصیت پر اور لوگوں پر اچھا اثر نہیں ڈالتی۔ بس لوگوں کو اگر آپ اصلاح کی خاطر کچھ سمجھائیں، آپ ایسا نہ کرتے ایسے کرتے، بحث شروع کر دیں گے، دل بھی نہیں کرتا ان سے آگے بات کرنے کو۔ اصول بنائیے زندگی کا، ایک کوئی بات آپ کو جو کہہ رہا ہے، چاہے وہ صحیح کہہ رہا ہے یا غلط کہہ رہا ہے، ایک لمحے کے لیے اوکے کر دیں، بعد میں تھوڑی دیر بعد صفائی پیش کرنی ہے موقع دیکھ کر۔ لیکن یہ بہت ہی بیڈ مینر ہوتا ہے کہ اگلے کی بات سنے بغیر اپنی صفائیاں پیش کر دیں۔ ٹھیک ہے، پھر ایک سلائیڈ ہے اپنے 112 آیت پہ، اللہ کی دوستی کے حقدار دو قسم کے لوگ نہیں ہیں، کون؟ خیانت کار اور عادی گناہ گار۔ کبھی کبھی گناہ ہو جائے اور بات ہے، عادت نہیں بنانی گناہوں کی اپنے لیے، کیونکہ اس سے انسان اپنے آپ کو برا کر لیتا ہے۔ پھر اسی طرح کیا پتہ چلا کہ حق لوگوں کے درمیان حق اور انصاف کے ساتھ فیصلے کرنے ہیں، یہ بات اس میں سے سیکھنے کی ہے۔ خیانت نہیں کرنی، اللہ سے ہم نہیں چھپ سکتے، اور سب سے بڑھ کے ہمیں اس بات کا یقین رکھنا ہے کہ اللہ سے درگزر مانگیں گے تو اللہ درگزر کر دے گا، اور بد دیانت لوگوں کی طرف سے جھگڑا نہیں کرنا، گناہ گاری کی زندگی نہیں گزارنی، راتوں کو چھپ چھپ کے مشورے نہیں کرنے جو اللہ کے حکم کے خلاف ہوں، خطائیں کر کے، گناہ کر کے الزام دوسروں پہ نہیں ڈالنا، اور اپنے گناہوں کا بوجھ دوسروں کے کندھوں پہ لاد کر خود کو ہوشیار نہیں سمجھنا۔ اور اللہ تعالیٰ مجھے آپ کو ایسی تمام بری چیزوں سے بچا دے۔